دین اکل ہے، جب آپ سارے دین کو دینوں کے اوپر اپنے دین اللہ کے دین رسول کے دین کو غالب کرنا چاہیں گے تو کفر ٹھنڈے پیٹوں برداشت کرے گا؟ نہ اس دن کیا تھا نہ آج کرے گا، اس وقت پھر قتال کرنا پڑتا. جب تمہیں دین کی راہ سے روک دیا جائے اپنی قوت اپنی طاقت کے ساتھ، دین کے غلبے سے تمہیں دور کرنے کی کوششیں کی جائیں، اس جملے کو میں یوں کہنے لگا ہوں، ریڈیو، ٹی وی، کیبل، پرنٹ میڈیا، الیکٹرانک میڈیا کے ذریعے جب تمہیں ترغیبات، فحاشی، اریانی اور ناول اور اس کے ساتھ گلیمر کی چاشنیاں دے کر تمہیں تمہارے دین سے دور کیا جانے لگے، حکومت اور اقتدار کے ایوانوں کی قوت کے ساتھ اللہ کے دین کے مطابق فیصلے کرنے کی بجائے اغیار کے دین کے مطابق فیصلے کرنے کے لیے قوت لگا دی جائے، تو مسلمانوں تم نے اگر پہلے مرحلے میں تعلیم دینے کا جدوجہد کرنے کا رستے کو اپنایا ہے، لوگوں تک اس بات کو پہنچایا ہے اور انہوں نے اپنی رائے کو اقتدار کے ایوانوں میں بھی پہنچایا ہے، تم پاکستان میں اللہ کے دین کا غلبہ چاہتے ہیں، وہ اپنی اور غیر ملکی قوتوں کے ساتھ وہ تم پر مسلط ہو جائیں اور اللہ کے دین کو غالب نہ ہونے دیں، تو پھر اگلا مرحلہ قتال کا آتا. ہم مدینہ میں تو تھے، مدینے کے اندر کی قوتیں بھی اور مدینے کے باہر کی قوتیں بھی اسلام کو غالب نہیں ہونے دینا چاہتی، اور مسلمانوں کے عملی عبادت کو وہ روکتی ہیں. جہاں عملی عبادت یہ ہے کہ نماز پڑھو، جہاں عملی عبادت یہ ہے کہ روزہ رکھو، جہاں عملی عبادت یہ ہے کہ زکات دو اور حج کرو، وہاں عملی عبادت یہ ہے کہ اگر کوئی چور چوری کر لے تو اس کے ہاتھ کاٹ دو. یہ عبادت ہے؟ مجھے آواز نہیں آئی جی. اور جو اس سے روکے اب اس کے خلاف قتال کر لو. جو قومی خزانہ لوٹے اسے عبرت کا نشان بنا دو، اس کے ہاتھ پاؤں کاٹ کر اسے جھاڑیوں پر پھینک دو. یہ اللہ کا حکم ہے اور یہ کہتے ہیں اسے وزارت دے دو. تو ایسے لوگوں کو جن کو وزارتیں دے دی جائیں ان کے خلاف قتال، اب اللہ کا حکم آ گیا ہے تو اب ان کے خلاف قتال کریں گے یا نہیں کریں گے؟ یا یہ کہیں گے نہیں نہیں ابھی بچاروں کو شاید پتا نہیں ہے. ان وزرا نے جن کی 72 افراد کی وہ لسٹ شائع ہوئی ہے جنہوں نے کروڑ سے لے کر 3 ارب روپے تک کے قرضے معاف کروا کے قوم کو لوٹا ہے اور قوم کو ٹیکسوں کے حوالے کیا ہے، ان ظالموں کو کیا پتا نہیں ہے کہ یہ مال ان کا نہیں تھا؟ ابھی انہیں سمجھانے کی ضرورت رہ گئی ہے؟ اگر ہم ان کے خلاف مسٹر 10% جو 50% ہو گیا تھا اس وقت ہم نے قتال کیا ہوتا، ان کو سزا دے دی ہوتی، تو ملک کے اندر اس طرح کے لوگ قابض رہتے؟ میری اور آپ کی زندگیاں جیرن کرتے؟ ہم کما کے گھر لے کر آتے ہیں، سارے پیسے ٹیکسوں کے ذریعے پھر وہ واپس ہم سے لے لیتے. کیوں؟ بجلی میں جو استعمال کروں مجھے اس کا بل دینا چاہیے، لیکن میرا ہمسایا بجلی چور ہو وہ ایس ڈی او کو پیسے دے دے، میٹر جو وہاں پہ چلا ہے وہ باقیوں پہ تقسیم ہو جاتا ہے، تو پھر مجھ سے پیسے میں کیوں دوں؟ جو میرے ساتھ یہ سلوک کرتا ہے اس کے خلاف قتال نہیں کریں گے، یہ انقلاب نہیں آئے گا تو کیا ہم آرام کی زندگی گزار سکیں گے؟ لیکن یہ کام چونکہ آسان نہیں ہوتا، قتال اس لیے کہ ہوا کرہ لکم، تمہیں جنگ کا حکم دیا گیا ہے اور تمہیں ناگوار ہے. جب مکہ میں بھی لوگوں نے زیادتیاں کرنی شروع کی، گھر سے نکال دیا، غریبوں کو مارنا شروع کر دیا، نوکریوں سے نکال دیا، जब मदीने में चले गए तो मदीने की छोटी सी मुमलकत के दरपे हो गए। अब तकलीफें तो अंदर सबको थी, उस वक्त सारे कहते थे अभी तो हमें चूंकि इजाजत नहीं है लड़ने की, 13 साल इजाजत नहीं मिली, तो कहते काश लड़ने की इजाजत होती तो हम भी लड़ते। तो अल्लाह की एक सुन्नत है, जब तक दीन गालिब ना हो जाए किसी जगह पर, उस वक्त तक जिहाद करोगे तो तुम्हारे अंदर के लोग ही तुम्हारे खिलाफ बगावतें करके कारगर की लड़ाई में हजारों अफराद को लुकमा अदल बना देंगे। उन्हें यू टर्न लेते हुए जरा भी देर नहीं लगेगी। लेकिन पाकिस्तान में अगर इस्लामी हुकूमत होती तो ये यू टर्न होते? इसी तरह उन लोगों ने जब मदीने की इस्लामी ममलकत बन गई तो अल्लाह ने कहा कि अब ये अपने दीन के लिए मुकम्मल आजाद है और अब किताल जरूरत है और अब मैं इनको इजाजत देता हूं, अब किताल करो। तो अब किताल के अंदर तो मौत भी है, किताल के अंदर तो अपना माल भी लगाना है, अपना वक्त भी लगाना है, सब कुछ लगाना है। तो बारी तो हो गया ना, जिस तरह आज अगर आपको कह दिया जाए किताल करना है तो गवर्नमेंट कहे कि जिसने भी इस तरह की कोई बात की नौकरियों से निकाल दिए जाओगे, कैद कर लिए जाओगे, जुलूस निकालोगे तो पुलिस के जरिए हम लाठी चार्ज करेंगे, बाज नहीं आओगे तो गोलियां चलाएंगे, आंसू गैस फेंकेंगे। तो डर तो लगता है ना कि कहीं सचमुच गोली लगी ना जाए। वैसे तो शहीद होने को जी चाहता है, जब कहा गया है कि शहीद होना है तो काश मौका होता तो हम भी शहादत हासिल करते। वो शहीद होने के बारे में जब बताया जाता है कि शहीद को ये और ये और ये और ये और ये दर्जे मिलने हैं तो आदमी का दिल तो ललचाता है ना कि मैं भी शहीद हो जाऊं ताकि उन दर्जात का वसूल कर लूं। लेकिन जब देखता है कि हालात कुछ इस तरह के हो जाएंगे, ये तो शायद गोली सचमुच लगी जाए, तो मुझे याद आता है कि किसी ने कहा यार शहीद होने को मेरा बड़ा जी चाहता है, जन्नत मिलेगी, अल्लाह का प्यार मिलेगा, बंदे को फिर मौत भी नहीं आती, अल्लाह के हाथ से वो खाता पीता है, कब्र के अंदर भी जिंदगी है, बड़ी जबरदस्त मजा आएगा। तो फिर हो रहे और पता नहीं क्या कुछ जो कुछ सुन रखा, जी तो चाहता है सब कुछ नहीं मिले। उनका तो अच्छा तो फिर ठीक है, कश्मीर में जिहाद हो रहा है, चलो जाके जिहाद करते हैं। कहते यार मुझे पता चला ये कमबख्त जो हिंदू बनिया है ना बड़े जलील है, जब जाते हैं तो जान से ही मार देता है। भाई शहीद होना है तो फिर जान से तो फिर ये तो लगेगा, ये डर होता है तरफुल लकूं, फिर तुम्हें उससे कराहत होती है। नहीं, कोई ऐसी हिकमत होनी चाहिए जिसके साथ पुलिस की लाठी ना लगे। जमात इस्लामी तो इंतहाई बेवकूफ जमात है, रोज धरने रोज लड़ने के लिए निकल पड़ती है। देखो दीन का काम हो तो इस तरह होना चाहिए, इत्मीनान के साथ, कोई पुलिस तो पीछे ना लगी हो, नौकरी तो ना जाए। हुजूर मेरे आका और मौला मोहम्मद रसूलुल्लाह से बढ़कर भी कोई हकीम हो सकता है? जब उन्होंने अल्लाह के दीन को गालिब करने की कोशिश की थी, उस वक्त की पुलिस ने लाठी चार्ज ही नहीं किया था, आंसू गैस ही नहीं की थी, उनको दफ्तरों से ही नहीं निकाला था। मेरी मुराद शबे अबी तालिब के अंदर 3.5 साल घरों से भी निकाल दिया, निकल जाओ, और सामने रख कर मारा करते थे, सामने रख कर मारा करते थे, कोड़े पे कोड़ा लगता तो आहत आहत की आवाज आती, हाय बचाओ आइंदा नहीं करूंगा, ये नहीं आता था, माफीनामा कोई नहीं लिखता। तो जिस वक्त कहा कि अब तुम्हें मुश्किल लगने लग गई है, ऐसा अंतक रहो शहीन हुआ खैरुल्लकुम, ऐसा मुमकिन है, वाह के मानी और ऐसा हमारी बार बार आने वाला 1.5 में से है, ऐसा मुमकिन है अन के तक रहो के तुम कराहत करते हो शेयन किसी चीज से, میں نے شیئن کا تجمہ کیا کسی چیز سے، یہ کسی کا رفت کہاں سے آ گیا جی؟ ترمیم کی وجہ سے. وہ خیر لکم، اور وہ تمہارے لیے خیر ہو. تم کہتے ہو کہ لڑائی تمہارے لیے بڑی مشکل ہو جائے گی، یہ جہاد اللہ کی راہ میں قتال، تم سمجھتے ہو کہ جیلوں میں جانا تمہارے لیے کوئی مصیبت کا باعث ہوگا، یہ تمہارا خیال ہے. اگر ہم کہتے ہیں تو اسی میں تمہارے لیے خیر ہے. اللہ کے حکم میں خیر ہوتی ہے کہ اس میں شر نکل سکتا ہے؟ اس میں خیر ہوتی ہے. شہید بھی ہو گئے تو جنت، بچ گئے تو جس کے لیے لڑائی لڑ رہے ہو اللہ کا دین غالب. دنیا میں دو ہی تمنائیں ہیں، وہ تمنائیں پوری ہو جائیں گی. دنیا میں رہیں تو جنت نذیر میں رہیں، اور جنت نذیر اس وقت ہوگی جب اللہ کا دین غالب ہوگا. مر جائیں تو جنت مل جائے، دونوں مرادیں ہیں وہ پوری ہو جائیں گی. اس لیے مسلمان جب قتال کرتے تھے تو وہ قتال اما نصر و اما شہادہ، یہ ماٹو لے کر نکلتے تھے، یا تو فتح یا شہادت، درمیان کی کوئی بات قبول نہیں، کوئی کمپرومائز نہیں، شہادت یا فتح، یہ ہوتا تھا ماٹو. تو دونوں حالتوں میں فتح ہو گئی تو وہ مراد مل گئی، شہید ہو گئے تو یہ دنیا بھی بن گئی، آخرت کی دنیا بھی بن گئی. ممکن ہے تمہیں یہ مار پیٹ، مالی آزمائشیں، معاشرتی آزمائشیں، خامند بیوی سے الگ ہو گیا تھا، بیوی خامند سے الگ ہو گئی تھی، ہجرتیں کرنی پڑ گئی تھیں، تمہیں مشکل لگے، اللہ کہتے اسی میں تمہارے لیے خیر ہے. وعسى ان تحب شيئا، ممکن ہے کہ تم کسی چیز سے محبت کرو، وہو شر لکم، وہ تمہارے لیے شر. یہ ٹھیک ہے کہ تم ٹائیگر آف ایشیا پاکستان کو بنانے کے لیے تم چاہو کہ سود کا کاروبار کریں اور اس سے ہمارا ملک خوشحال ہو جائے، جس طرح امریکہ یورپ کے اندر ہوا ہے، وہ خوشحال ہو گئے ہیں، ہم بھی خوشحال ہو جائیں گے، تمہیں یہ باتیں اچھی لگیں. ممکن ہے کہ یورپ سے اور امریکہ سے تم 3.5 بلین ڈالر لے کر اور اپنے ہی بھائیوں کو قتل کر کے ان کی کھوپڑیاں وہاں پہنچاؤ اور کہو کہ 3.5 بلین ڈالر سے بہرحال ملک کو فائدہ تو ہوگا. ممکن ہے تمہیں یہ بات اچھی لگتی ہو، اللہ کہتے ہیں کہ اس کے اندر شر. اور اگر اللہ کے دین کے غلبے کے لیے آپ اپنی نوکری بچانے میں پڑے رہے، تمہیں نوکریاں بڑی عزیز ہیں، اپنی اولاد کو سینے سے لگا لگا کے رکھو کہ تم باہر نکل کے جلوس کیا، جلسہ کیا، تو تمہیں پولیس پکڑ کے لے جائے گی، مارے پیٹے گی، خود بھی نہ نکلے، اولاد کو بھی نہ بھیجا، اپنے آپ کو بھی بچایا اور اپنی اولاد کو بھی بچا بجا کے رکھا، اس کو تم نے عقل مندی اگر سمجھا اور سمجھا کہ ہم نے اپنی محبت کا حق ادا کر دیا ہے، اللہ کہتے ہیں شر ہو گیا ہے. اب بچا کے تمہیں اولاد کو تو رکھ لیا، گلی میں تو ہرن بکتی ہے، تیرا بچہ ہرن پی کر جب تیرے دروازے پہ پڑا ہوگا تجھے اچھا لگے گا اس دن؟ ملک کے حالات جس طرف جا رہے ہیں، سن 2011 کے اندر اس ملک میں پانی نام کی کوئی چیز جو ہے وہ ختم ہو رہی ہے، 2013 کے اندر گیس نام کی ہر چیز ختم ہو رہی ہے، اور ایتھوپیا سے بڑے قحط کا آغاز ہو چکا ہے. خدا لگتی کہیے میرے رسول نے جو بات کہی تھی وہ کس قدر سچ تھی، کہ اگر بستی کے لوگ فسق و فجور کی روش کو اپنائیں گے تو آسمان اور زمین اپنی برکتوں کے دروازے بند کر لیں گے، اور اللہ فرماتے ہیں کہ ہم ان پر بھوک مسلط کر دیں گے اور خوف مسلط کر دیں گے. دنیا میں دو چیزوں کا اعلان کیا ہے، بھوک اور خوف. خدا لگتی کہیے جو جو ہمارے ہاں گراف برائی کا بڑھتا جا رہا ہے، اللہ سے نافرمانی نہیں، بغاوت اور طاغوت کے طور پر باقاعدہ سرکشی کا رستہ جو اختیار کیا جا رہا ہے، تو وہ ملک جس کو لوگ سونے کی چڑیا کہتے تھے، جس کی بنیاد پر لوگ اپنی فوجوں کو پالتے تھے، وہی پنجاب अपने मुल्क को गंदम देने और रोटी देने से इंकार करता जा रहा है। वो पानियों का शहर जिसको पंजाब कहते थे, उसके अंदर से 2011 के अंदर पानी खत्म हो जाए तो जमीन ने अपने दरवाजे क्या बंद नहीं कर लिए? इसको खोलने का तो एक ही तरीका है, कोई दूसरा तरीका है भी नहीं। जो मुखलिस लोग हैं इस वक्त हुकूमत के अंदर, वो बड़े सख्त परेशान हैं कि सूफिया से बड़ा जो कहत आ रहा है इससे किस तरह निपटा जाए। जब पानी अंदर से खत्म हो जाए क्या करेंगे, कहां से चीजें लाके आवाम को देंगे? आवाम तो भूखे मर जाएंगे। वो अपने तौर पे कोशिशें कर रहे हैं। मुझसे भी पूछने आए थे कि क्या हल है, तो मैंने कहा कि ये जो तुम मसलूई हल कर रहे हो ये हल नहीं है। कुरान हकीम ने उसका हल दिया है, बोलो अन्ना हलल कुरा तकाऊ, अगर बस्ती के लोगों ने तकवे की रवश को अपना लिया तो आसमान उन पर हुन बरसाएगा और जमीन उनके लिए सोना उगलेगी। आसमान हुन बरसाए और जमीन सोना उगले, जिसको अल्लाह ने कहा है लफतहना अलैहिम अबवाब बरकात, हम दरवाजे खोल देंगे अपनी बरकतों के। अल्लाह बरकतों के दरवाजे खोल दे तो सन 2011 के अंदर क्या जमीन का पानी खत्म होगा, गैस खत्म होगी? लेकिन तकवे की रवश को अपनाएंगे तो तब शर्त आप पूरी कर दें पानी नीचे से आ जाएगा। कहते हुकूमत क्या करे, मगर जो कोई फांसी कह दे ये बंद कर दे। वो तो पता नहीं सुनते हैं कि नहीं सुनते, लोग जो मेरी बात को सुन रहे हैं वो तो अपने घरों के अंदर तकवे की रवश को अपना सकते हैं या नहीं अपना सकते? तो उसके लिए पैसे लगते हैं, कोई मुश्किल लगती है? तकवे की रवश है क्या? हर काम करने से पहले अल्लाह उसके रसूल से पूछना है कि ये काम करूं कि ना करूं, बस इतनी सी बात। वो कहते हैं कर लो तो कर लेना, वो कहे नहीं करना तो ना करो। तो बरकतों के दरवाजे खुल जाएंगे कि नहीं खुलेंगे? और जिस रास्ते को तुमने अपना लिया है कि रात को जनाब तफरी भी तो करनी है, ग्लैमर भी तो देखना है, और ग्लैमर बड़ा खूबसूरत हो तो 60 साल का बाबा भी आंख नहीं झपकता कहीं सीन आगे ना गुजर जाए। आसान तो हिब्बु शय हुआ शर्रकू, ये जो तुम ड्रामे देखे बड़े मजे लेते हो ना, तफरी करके बड़े मजे लेते हो ना, तुम्हारे लिए और तुम्हारे खानदान के लिए शर। वल्लाहु यालमु, अल्लाह ही बेहतर जानते हैं। वन तुम ला तालमून, ये मान लो कि तुम्हें नहीं पता। हमारी बदबख्ती ये है कि हम कहते हैं हमें बेहतर पता। दो अफराद हकीकी भाई एक जैसे पढ़े हों तब भी वो कहते हैं वो तेलू की पता है सारा का मैनू पता। बीवियों का मतलब तो वैसे ही हमारा पक्का है कि बीवी को नहीं पता होता, मुझे ही पता होता। मैं अकेले कुल मान लो कि तुम्हें कुछ भी नहीं पता, अल्लाह ही को पता है तुम्हारे लिए क्या बेहतर है और क्या बेहतर नहीं है। तुम्हारे लिए स्ट्रगल, कोशिश, जद्दोजहद, अल्लाह के दिन को गालिब करने के लिए हर आन लड़ते रहना, तुम्हारे लिए मेरा अल्लाह कहता है ये बेहतर। तुम कहते हो आफियत, गोशा नशीनी, छुप जाना, सामने ना आना, पता ना चले, बात तो ये है लेकिन किसी को मेरा नाम ना बताना, तुम इसमें आफियत समझते हो? अल्लाह कहता है इसके अंदर तुम्हारे लिए शर। दोनों की पॉलिसी मत अपनाओ, खुल के सामने आ जाओ। जाल हक का वजह कल बातिल इल्ल बातिल काना जहू का वमा अलैना इल्ल बला। यस अलू न कर साला यस अलू سالہ اس نے سوال کیا، یسالو وہ سوال کرتا ہے یا، اور تسالو تم سوال کرتے ہو یا کرو گے، اسالو میں سوال کرتا ہوں یا کروں گا، اور نسالو یہ ہے یسالون وہ سب سوال کرتے ہیں یا کریں گے، کا آپ کو وہ آپ سے استفسار کرتے ہیں، آپ سے سوال پوچھتے ہیں، ان شہری ان کا مطلب تو سے شہر کہتے ہیں مہینے کو، ان شہر الحرام ہر حرمت والے مہینے کے بارے میں وہ پوچھتے ہیں۔ ہم نے پڑھا تھا کہ دو اسم ساتھ ساتھ آ گئے، پہلے کے ساتھ بھی الف لام لگا ہو اور دوسرے کے ساتھ بھی الف لام لگا ہو، یا پہلے کے ساتھ بھی الف لام نہ لگا ہو اور دوسرے کے ساتھ بھی نہ لگا ہو، تو دوسرا کلمہ پہلے کلمے کی صفت ہوتا ہے۔ شہر کہنے کی بجائے اشہر کہا ہے، خاص مہینہ، وہ خاص مہینہ کون سا؟ جو حرمت والا ہے، حرمت والے مہینوں میں رجب اور کا مہینہ، محرم کا مہینہ، یہ مہینے جو کہ اللہ نے محترم ٹھہرا دیے ہوئے ہیں، جن کے اندر قتال کرنا جائز نہیں ہے، ان مہینوں کے بارے میں پوچھتے، قتال فیہ، قتال کرنا، جنگ کرنا، یہ جہاد کی ایک قسم ہے۔ جہاد کی جو اصطلاح ہے وہ عمومی اصطلاح ہے، اور قتال اس کی، جہاد کی وہ قسم ہے جو تلوار کے ساتھ کی جاتی ہے، جس کے اندر خون ریزیاں ہوتی ہیں، فی ہی اس میں۔ لوگ پوچھتے ہیں ماہ حرام میں لڑنا کیسا ہے؟ قل قتال فی ہی کبیر، قل کالا یقول وہ کہتا ہے یا کہے گا، اور فعل امر آ گیا کل، اور نشانی کیا ہے؟ کلمے کے آخر پہ جزم آ گئی، کل کہہ دیجیے۔ نبی محترم یہ آپ سے آ کے پوچھتے ہیں کہ حرمت والے مہینوں میں قتال کرنا، لڑنا کیسا ہے؟ انہیں کہہ دیجیے قتال فی ہی کبیر، ان کے اندر قتال کرنا، فی ہی اس میں قتال کرنا، محترم مہینے میں لڑنا، کبیر بہت بڑا ہے، یعنی بہت بڑا گناہ ہے، بہت برا ہے۔ محترم مہینوں میں جب اللہ نے حکم دے دیا کہ قتال نہیں کرنا، تو پھر کوئی قتال کرے؟ وہ سد، سد کہتے ہیں روک دینے کو، ہم اردو میں بھی کہتے ہیں اس نے رستہ مسدود کر دیا، یہ وہی کلمہ ہے، سواد کے ساتھ یہاں آیا ہے، سدن اور بند کر دینا، ان سبیل اللہ اور روک دینا، سبیل راستہ، اور اللہ کا کلمہ بھی استعمال کرتے ہیں، سبیل بھی ہماری زبان میں استعمال ہونے والے کلمہ، ان سبیل اللہ اللہ کے راستے سے روک دینا، وکفر بھی، کفر انکار کرنا، بھی اس کے ساتھ یعنی اس کے متعلق انکار کر دینا، والمسجد الحرام اور حرمت والی مسجد، المسجد آیا ہے تو، المسجد آیا تو اس کی صفت کیا ہے؟ وہ حرمت والی، یعنی مسجد الحرام، خانہ کعبہ، وہ اخراج اہلہ، ویسے تو اخراج کرنا اردو میں بھی استعمال کرتے ہیں، کوئی کسی کو نکال دے تو کہتے ہیں اس نے اخراج کر دیا، خارجہ ہوتا تو وہ خارج ہوا، خود باہر نکلا، اخراجہ اس نے اسے باہر نکال دیا، اسی کا مصدر اخراج، نکال دینا، اہلی ہی اس کے اہل کو، مسجد الحرام کے اہل کو، خانہ کعبہ کے ارد گرد رہنے والوں کو وہاں سے نکال دینا، اکبر عند اللہ، قتال فیہ کبیر کہا ہے وہاں پہ، فعلوں کے وزن پہ کہا ہے، لیکن یہاں پر کلمہ اکبر یہ افعلہ کا وزن ہے. جتنے کلمات بھی افعلہ کے وزن پہ آتے ہیں، افعلہ، اکبر، اسرار، جتنے کلمات افعلہ کے وزن پہ آ جائیں گے ان کے اندر سپرلیٹیو حالت ہوتی ہے، سب سے زیادہ کے معنی پائے جاتے ہیں. اکبر سب سے بڑا، اصغر سب سے چھوٹا، اشرف سب سے زیادہ شریف، اور افضل سب سے زیادہ فضیلت والا. تو اکبر سب سے بڑا ہے، یعنی یہ گناہوں میں سب سے بڑا گناہ ہے، عند اللہ، اللہ کے نزدیک. والفتنہ تو وہ الفتنہ، اور یہ جو پورے کا پورا فتنہ ہے، فتنے کی تمام اقسام اور فتنے کی تمام کی تمام انواع، الف لام رائجنگ سے آتا ہے، اور الف لام کبھی اسم معرفہ کے طور پہ بھی آتا ہے. اکبر من القتل، اکبر بہت بڑا ہے، من القتل قتل سے تو یہ بہت ہی بڑا، فتنہ برپا کر دینا یہ قتل سے بھی برا، بہت ہی برا ہے. ولا یزالون، وہ بھی ہماری زبان کا کلمہ، لا بھی ہماری زبان کا کلمہ، اور یزالون یہ تو فعل مضارے کی علامت ہے، اور واولون جمع کی علامت ہے، اور زوال کا کلمہ ہم اردو میں استعمال کرتے ہیں، زوال نہیں ہے یعنی جاری ہے. لا یزالون، وہ مسلسل کام کر رہے ہیں، یقاتلونکم، تمہارے قتال کا، وہ مسلسل قتل کرتے جا رہے ہیں، یہاں تک کہ حتی، حتی بھی اردو میں استعمال ہوتا ہے، حتی یردوکم، ردا یردو، پھیر دینا، رد کر دینا، اردو میں استعمال ہوتا ہے کلمہ ردا، اس نے رد کر دیا، اس نے پھیر دیا، واپس کر دیا، تم سب کو، ان دینکم، ان سے دین، اردو کے کلمہ کم، تمہارے دین سے تمہیں پھیر دے، وہ تم سے لڑے ہی جائیں گے حتیٰ کہ وہ تمہیں دین سے پھیر دیں، ان استطاعوا، ان کا مطلب مجھے آواز ہی نہیں، استطاع اردو کا معنی کلمہ ہے، الف سین کے طلب کرنے کے لیے، کوشش کرنے کے لیے، اور تا کہتے ہیں استطاعت، اگر وہ طاقت رکھتے ہو، اگر وہ قوت رکھتے ہو، استطاعت رکھتے ہو، تو وہ تمہیں پھیر دیں. وَمَنْ يَرْتَدِدْ، اور جو مرتد ہو گیا، جو پھر گیا، وہ کے معنی اور من کا کلمہ، جو یا کون، وہ یا جو یا کون، منکم، تم میں سے پھر گیا، مرتد ہو گیا، ان دین ہی، اپنے دین سے، زندگی گزارنے کا طریقہ، کرینہ سلیقہ جو اللہ نے بتایا ہے، جو رسول صلی اللہ علیہ وسلم نے سکھایا ہے، اس سے کوئی اگر پھر گیا، فیمت، بس وہ اگر مر جائے، وہو کافر، وہ مرے تو وہ کافر ہو، فَأُولَئِكَ، پس یہ وہ لوگ ہیں، حَبِطَتْ، حَبِطَ ہم نے پہلے بھی پڑھا، ضائع ہونا، لیکن کلمے کے آخر پہ تا آ گیا ہے، یہ تا بتاتا ہے کہ یا تو کسی مؤنث کا تذکرہ ہو رہا ہے، یا کہیں پر کوئی ایسی جمع آ گئی ہے جو اردو کے سٹائل کی ہے، جس طرح عمل کی جمع اعمال، اور ہم نے تو پڑھا تھا نا کہ وہ والی وانون یا نون جمع کی علامتیں ہوتی ہیں، وہ اس طرح کی علامت نہ ہو، اردو کے سٹائل پر بنی ہو، عمل کی جمع اعمال آگے آ رہی، اس لیے یہ کلمہ یہاں پہ تا جس کے اوپر مؤنث جزم لگی ہے وہ آ گئی. فَأُولَئِكَ حَبِطَتْ أَعْمَالُهُمْ، بس یہ وہ لوگ ہیں جن کے اعمال کو اللہ ضائع کر دے گا، انہوں نے کام کیے ہوں گے اچھے، خدمت خلق کی ہوگی، نماز روزے زکوٰۃ اور حج بھی کیے ہوں گے لیکن اللہ ان کے اعمال کو ضائع کر، وہ جو کرنا پڑا ہے یہ سب سے بڑا عمل ہے یہ بھی ضائع کر دے گا. پھر دنیا، اس دنیا کے اندر بھی، والآخرہ اور آخرت میں، اس دنیا میں بھی ان کے اعمال کا اجر ضائع اور اس دنیا میں بھی ان کے اعمال کا اجر ضائع. گویا جو بھی عمل کرتے ہیں اس دنیا میں بھی اس کا پھل ملتا ہے اور اگلی دنیا میں بھی اس کا پھل ملتا ہے، لیکن جو مرتد ہو جائے نہ اس دنیا کا اسے پھل ملے گا، عزت کی جگہ پہ ذلت ہوگی، آزادی کی جگہ پہ اس کے اوپر غلامی طاری ہو جائے گی، ذلت طاری ہو جائے گی، رسوائی طاری ہو جائے گی. والآخرہ اور آخرت کے انعامات کے بدلے میں وہ جہنم کی سزائیں والا ہو جائے گا. اولئک یہی وہ لوگ ہیں، اصحاب النار یہ وہ لوگ ہیں جو نار والے ہیں، آگ والے. نار نہیں کہا، النار کہا ہے، وہ آگ جو جہنم کی آگ ہے. ہم فیہا خالدون، ہم وہ ہوں گے، فیہا اس آگ کے اندر ہوں گے، خالد فائل ہمیشہ رہنے والا، اور خالدون وہ سب ہمیشہ اس کے اندر رہے. ہم فی ہے خالدون، وہ اس کے اندر ہمیشہ ہمیشہ کے لیے رہیں گے. لوگ پوچھتے ہیں ماہ حرام میں لڑنا کیسا، کہو اس میں لڑنا بہت برا ہے، مگر راہ خدا سے لوگوں کو روکنا اور اللہ سے کفر کرنا، مسجد حرام کا راستہ خدا پرستوں پر بند کرنا اور حرم کے رہنے والوں کو وہاں سے نکالنا، اللہ کے نزدیک اس سے بھی زیادہ برا ہے. اور فتنہ خون ریزی سے شدید تر ہے، وہ اس سے بھی برا ہے. وہ تو تم سے لڑے ہی جائیں گے یا رسول، بعد میں آنے والی اس کی امت، سنو وہ تو تم سے لڑے ہی جائیں گے، لا یزالون یقاتلونکم، وہ تم سے لڑتے رہیں گے، حتی یردکم عن دینکم، حتی کہ اگر ان کا بس چلے تو تمہیں اس دین سے پھیر لے جائیں، تمہارا دین ہی ختم کر. اور خود سمجھ لو تم میں سے جو کوئی اس دین سے پھرے گا اور کفر کی حالت میں جان دے دے گا، اس کے اعمال دنیا اور آخرت دونوں میں ضائع ہو جائیں گے. ایسے سب لوگ جہنمی ہیں اور ہمیشہ جہنم میں ہی رہیں گے. یہ 2 ہجری کا واقعہ ہے، اور 2 ہجری میں مہینہ بھی جب رجب ختم ہو رہا تھا اور شعبان شروع ہو رہا تھا، رجب کا مہینہ تو حرمتوں والا مہینہ ہے، اور شعبان ان کے اندر شامل نہیں. نبی اکرم صلی اللہ علیہ وسلم نے ایک چھوٹے سے فوجی دستے کو بھیجا کہ جا کے ذرا کاروائیوں کا پتہ کر کے آؤ کہ اہل مکہ کیا کام کر رہے ہیں. یہ مملکت کے سربراہ کی ذمہ داری ہے کہ اپنے علاقے کے لوگوں کو امن دینے کے لیے बाहर हर वक्त रैकिंग करवाता रहे कि कोई उस उम्मत को नुकसान न पहुंचा सके जिसकी जिम्मेदारी उसे सौंप दी गई। उसी सिलसिले में मदीना मुनव्वरा की उस इस्लामी ममलकत के सरबराह मोहम्मद रसूलुल्लाह ने कुछ लोगों को भेजा, एक छोटा सा दस्ता भेजा कि नखला के मुकाम पे जाओ, जाके देखो कि वहां दुश्मन क्या कार्रवाइयां कर रहा है। ये नखला वो इलाका है जो कि ताइफ के बिल्कुल करीब है, मक्का से बाहर लेकिन ताइफ के करीब है। वहां पर जब ये पहुंचा काफला, मुसलमानों का ये ग्रोह पहुंचा, उन्हें और तो कुछ नजर ना आया, एक तजारती काफला जा रहा था। उस तजारती काफले को उन्होंने पकड़ लिया, उन्होंने थोड़ी सी मुजाहमत की, मुजाहमत के नतीजे में एक आदमी उस ताजर काफले का मारा गया, बाकियों को उन्होंने गिरफ्तार कर लिया और गिरफ्तार करके माले गनीमत समेत मदीना मुनव्वरा ले आए। जब मदीना मुनव्वरा लेकर आए तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हजूर आके माले गनीमत पेश किया और कैदी भी पेश कर दी। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पूछा कि मैंने तो तुम्हें हालात का जायजा लेने भेजा था, लड़ने के लिए तो नहीं भेजा था, क्यों जाके लड़े हो? और फिर लड़े किस वक्त? उन्होंने कहा जी रजब खत्म हो गया था, शबान शुरू हो गया था, यह मोहतरम महीना नहीं था, इसलिए हम लड़ पड़े। मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनके इस अमल को कबूल न फरमाया कि ये महीना मोहतरम था और तुम्हें अभी पक्का यकीन भी नहीं कि अभी महीना खत्म हुआ है कि नहीं हुआ, उसके अंदर तुमने किताल कर दिया। जब अल्लाह ने मना कर दिया है कि मोहतरम महीनों में किताल नहीं करना, तो हमारे दिल के अंदर दीन की कौन सी मोहब्बत जाग गई कि अल्लाह ही को कम को तोड़ के तुम अल्लाह का दीन का निवास चाहते हो? आपने कैदी भी लेने से इनकार कर दिया और माल गनीमत भी लेने से इनकार कर दिया, इसमें मेरा कोई तल्लक नहीं। ऐ अल्लाह, इन्होंने ये कार्रवाई अपनी मर्जी से की है, कल इनसे हिसाब लेना। पहली बात तो मैं ये अर्ज करूं, जहां कहीं कोई मामला हो, जहनी तौर पे कोई फैसला करना चाहे कि ये काम करूं या ना करूं, तो मोमिन होने के नाते किससे पूछना चाहिए? और उनके रसूल सल्लल्लाहु अलैहि वसल्लम से पूछना चाहिए, ऐ अल्लाह बता दीजिए मैं ये काम करूं या ये काम ना करूं, क्योंकि मोमिन तो अल्लाह का सिपाही है और सिपाही अपने सुप्रीम कमांडर की अगर हदायत के खिलाफ चले तो वो जंग जीतता है कि हारता है? तुमने ईमान और अल्लाह के प्यार की जंग का आगाज किया तो मामला ऐसा होना चाहिए कि जिससे अल्लाह राजी हो जाए। तुम्हारे जज्बात क्या कहते हैं, तुम्हारी जरूरतें क्या कहती हैं, वो अहमियत की हामिल है कि अल्लाह क्या हुक्म और उसके रसूल का हुक्म? तुम्हारे जज्बात जो कुछ भी हो, पूछना पड़ेगा कि अल्लाह ये काम करूं कि ना करूं। मिसाल के तौर पे मोहल्ले में एक आदमी चोरी करता हुआ पकड़ा गया, जेब तराशते हुए वो पकड़ा गया। अब हम करते क्या हैं, उस जेब तराश को, उस चोर को सारा मोहल्ला पकड़ लेता है, मुंह उसका काला करता है, गधे पे उसको बिठाता है, जूतियां मारते हैं, गले में जूतियों का हार डालते हैं। ऐसे ही होता है। अगर मोमिन है तो मोमिन होने के नाते तकद्दुम करने की इजाजत है, रफा सौत की इजाजत है, तो तकद्दुम नहीं करना, आगे बढ़कर खुद कोई काम नहीं करना, उनसे पूछना है। तो अगर पूछा जाता कि ए अल्लाह ये चोर पकड़ा गया है रंगे हाथों, ये जेब तराश पकड़ा गया है रंगे हाथों, इसको जूतियां मार लें, तो क्या जवाब आता? जूतियां मारो। तब तुम्हें कानून को हाथ में लेने का इख्तियार कहां से आ गया? सजा देने का इख्तियार तुम्हें कैसे मिल गया? हमने तो ये इख्तियार एक मुनज्जम हुकूमत के हवाले किया था। ऐ फर्द, क्या तुम मुनज्जम हुकूमत है? अगर ये इख्तियार हम हर किसी को दे दें जो बुराई को देखे और कहे कि मैंने अभी इसका कला कमा करना है, अगर ये करने लग जाए और हुकूमत को इसके अंदर शामिल ना करे, तो कोई आदमी एक तरह सोचता है, कोई दूसरी तरह सोचता है। जो आदमी जिसको फितना समझेगा, जिसको बुराई समझेगा, उसका किताल शुरू कर दे, तो शहर के अंदर अनारकी और फितना पैदा हो गया या ना हुआ? हमारे दीन का तो नाम इस्लाम है, ये तो सरासर सलामतियों का दीन है। अनारकी फैला सकता है? बदमनी फैला सकता है? हत्ता के चोरी तुम्हारी हुई, जेब में तुम्हारे हाथ था, पकड़ लिया, ये हुकूमत के हवाले किया जाएगा। ये बात क्या कि हुकूमत ने तो इसे छोड़ ही देना है, तो मैं अपने हाथ में लेकर क्यों ना कर लूं? तूने अगर नेकी को गालिब करने की कोशिश की थी तो तूने अल्लाह का हुक्म तोड़ दिया। तुम्हें कानून को अपने हाथ में लेने की इजाजत ही नहीं थी। तो नेक तो आदमी सिर्फ उतनी देर रहता है जब तक कि वो अपने आप को अल्लाह के हुक्म का पाबंद समझता है। तुझमें और उसमें अब कोई फर्क नहीं है। उसने चोरी करके अल्लाह का हुक्म तोड़ा, तूने फितरे की बुनियाद रख के अल्लाह का हुक्म तोड़ा। एक और मसला जिसको मैं थोड़ा सा मजीद हाईलाइट करना चाहता हूं वो ये है कि हम एक हदीस पढ़ते हैं, मोमिन वो होता है जो बुराई को अपने हाथ से रोकता है। अगर वो बुराई को अपने हाथ से ना रोक सके, ये मोमिन की आला तरीन शान है। पर वो बुराई को अगर अपने हाथ से ना रोक सके तो जबान से उसे बुरा कहे, जबान से भी बुरा ना कह सके तो दिल में बुरा जाने, ये ईमान का कमजोर तरीन हिस्सा है। हमारे जैसे सादा लोग इस हदीस को पढ़ने के बाद, जबकि हम उस हदीस के मफाहीम से ही आशना नहीं होते, उसके सादा अल्फाज को पढ़ के ये समझते हैं जहां कहीं बुराई होगी मैं तो पक्का मोमिन हूं, मैंने इसे नहीं होने देना, मैं तो कुव्वत के साथ रोकूंगा, मैं ताकत से रोकूंगा। हालांकि उसका तो यह मफहूम ही नहीं था। जहां पर यह हुक्म आया वह तो यह है, पहले आया कि यदून इलल खैर, वो नेकी की तरफ बुलाते हैं, यदून नेकी की तरफ बुलाते हैं लोगों, ये नेकी है। और नेकी क्या है, उसकी दलील क्या है? ये अल्लाह ने फरमाया है, ये उसके रसूल ने फरमाया, यदून इलल खैर, नेकी की तरफ वो बुलाते हैं, पुकारते हैं, समझाते हैं, दिलों पे दस्तक देते हैं, दरवाजों पे दस्तक देते हैं, गली गली मोहल्ले मोहल्ले गोठ गोठ जाकर उनको पुकार के साथ इकट्ठा करते हैं। और जब तक कोई आदमी मुनज्जम ना हो जाए, कोई अमीर ना बने, कोई मामूर ना बने, हुक्म दिया जा सकता है? आप अपने बच्चे को कह सकते हैं कि बेटा झूठ ना बोलो, अमर है, इसलिए कि उसके ऊपर अल्लाह ने आपको एक इकदार दिया है, एक मुनज्जम यूनिट बनाया है। तुम बाप हो, वो बच्चा है तुम्हारा, तो बाप को फर्ज कर दिया है कि से बच्चे को ऑर्डर करें, बेटा सो रहे हो, उठो, हो गया वक्त नमाज का, नमाज पढ़ो। यहां पे उसे इक्तदार है बाप को, बीवी के ऊपर शोहर का इक्तदार है, घर के सरबराह का अपने घर के छोटों पे इक्तदार है, वो उसे हुक्म देगा कि नमाज पढ़ो। आप हमसाय को हुक्म देंगे कि सिर्फ दावत दे सकते हैं? हम हमसाय को हुक्म नहीं दे सकते। और मोमिन की शान यह है कि वो अकेला रहता ही नहीं है, कहा कि अगर दो अफराद भी हम सफर हो जाओ तो एक तुम्हारा अमीर बन गए, दूसरा तुम्हारा मामूर बन गए, और फिर नकटा हफ्शी भी तुम पर अमीर बना दिया जाओ तो नेकी में उसकी इताअत करना। जब ये हुक्म मिल गया तो आम जिंदगी का सफर करने की इजाजत नहीं है, तो पूरी जिंदगी का सफर जो दीन है उसको अगर किसी ने आपकी दावत पे कबूल कर लिया है तो गैर मुनज्जम रहेगा कि मुनज्जम हो जाएगा? मुनज्जम हुआ है, कोई उसका अमीर बनेगा, कोई उसका मामूर बनेगा। तो फिर ये नकटा हफ्शी ही क्यों ना अमीर हो, तो जब तक वो अल्लाह के हुक्म के मुताबिक फैसले करे उसकी इताअत वाजिब है या नहीं? उसी तरह वाजिब है जिस तरह अल्लाह उसके रसूल के हुक्म वाजिब है, क्योंकि वो अपने पास से कुछ नहीं कह रहा, वो तो अल्लाह का हुक्म है जो पहुंचा रहा है। यह अमीर उस वक्त तक ही है जब तक वो अल्लाह उसके रसूल का हुक्म पहुंचाए, जहां वो अपनी मर्जी डाले हम उसकी इताअत नहीं करेंगे अमादार। अब अमीर का कहना मानना है। जब हम इस तरह इलाकों में मुनज्जम हो जाएंगे जिस तरह मोहम्मद रसूलुल्लाह ने मक्के की गलियों में, ताइफ के बाजारों में, सफा के ऊपर चढ़कर खानदान के लोगों को बुला बुला के पुकारा, समझाया, जितने लोग भी मान गए उनको मुनज्जम कर लिया, इनको तो हुक्म देते थे कि ये काम करना और ये ना करना, बाकियों को हुक्म दिया कभी? फिर जब ये लोग जिनके अंदर अल्लाह उतरता गया उनको तस्बीह के दानों की तरह परोते गए और मुनज्जम करते गए, जब ये बड़ा ग्रोह बन गया तो मदीना मुनव्वरा की इस्लामी मुमलकत बना ली। अब यामुरून बिल मारूफ,